لله رب العالمين، والصلاه والسلام على سيد المرسلين، اما بعد فاعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الصلاه والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، جس کے پاس میرا ذکر ہوا اور اس نے مجھ پر درود شریف نہ پڑھا اس نے جفا کی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. آئیے پہلے اچھی اچھی نیتیں مزید بڑھا لیتے ہیں، حسب حال اچھی اچھی نیتیں کرتے جائیے رضا الہی کے لیے. اول تاخیر مدنی مذاکرے میں شریک رہتے ہوئے از ابتدا تا انتہا موبائل فون بند رکھوں گا، کپڑے بدن وغیرہ داڑھی کے بال سہلانے سے بچ کر پردے پردہ نہ ہونے کی صورت میں گھٹنے کھڑے کر کے دوسروں کے لیے بدنگاہی کا باعث بننے، گھٹنوں میں سر رکھنے، دوسروں کو اشارے کرنے، اٹھ کر چل پڑنے وغیرہ سے بچتے ہوئے علم دین کی تعظیم کی خاطر جہاں تک ہو سکا دو دانوں بیٹھ کر میں دین سمجھنے کے لیے نگاہ نیکی کے خوب کان لگا کر سنوں گا
انشاءاللہ تعالی.
جب تک دو دانوں بیٹھ سکے ٹھیک ہے، ورنہ پھر اس طرح آسانی ہو مہذب طریقے پر. پھر جب تھکن دور ہو جائے دو دانوں ہو جائیے. ضرورت سمٹ سرک کر دوسروں کے لیے جگہ کشادہ کروں گا، رکا وغیرہ لگا صبر کروں گا، گورنے جھڑکنے الجھنے جگڑنے سے بچوں گا، خاص خاص باتیں لکھ لوں گا حسب موقع. عز و جل صلی اللہ تعالی علیہ وآلہ وسلم رضی اللہ تعالیٰ عنہ رحمت اللہ تعالیٰ علیہ پڑھوں گا. مدنی مذاکرے کے بعد خود آگے بڑھ کر سلام و مصافحہ انفرادی کوشش کروں گا، بنیت ادائے سنت اس دوران مسکراتا رہوں گا. فالتو جملوں گئے ضروری لفظوں سے بچوں گا، کہاں لگانے اور لگوانے سے بچوں گا انشاءاللہ. نظر کی حفاظت کی عادت بنانے کی خاطر حتی الامکان نگاہ نیچی رکھوں گا. آج کے مدنی مذاکرے اور اب تک میرے پاس موجود نیکیوں پر ملنے والا اجر اسال ثواب برائے جناب رسالت مآب صلی اللہ تعالی علیہ وآلہ وسلم وسیلہ رحمت للعالمین صلی اللہ تعالی علیہ وآلہ وسلم، جملہ انبیاء و مرسلین، خلفاء راشدین، امہات المومنین، تمام صحابہ و تابعین و تبعی تابعین، ائمہ مجتہدین، علماء کاملین، مشائخ عاملین، بزرگان دین، مفسرین، محدثین، کل مؤمنات و مؤمنین، کل مسلمات و مسلمین، شہیدان و اسیران کربلا، تمام اہل بیت اطہار، ائمہ مذاہب اربعہ، ائمہ سلاسل اربعہ، امام غزالی، اعلی حضرت، صدر شریعت، صدر الافاضل، قطب مدینہ، مفتی احمد یار خان، مفتی دعوت اسلامی حاجی فاروق، حاجی مشتاق، حاجی زمزم رضا اور تمام مبلغات و مبلغین مرحومین، اور خصوصاً 12 ماہ والے، 25 ماہ والے جو سفر جنہوں نے رائے خدا میں دیے اور ہر مہینے پابندی سے 3 دن مدنی قافلوں کے مسافرین، آمین. جاہ نبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم، صلو علی الحبیب صلی اللہ تعالی. الحمدللہ سلسلہ فیضان اعلی حضرت میں فیضان حاصل کرنے کے لیے ہم جمعہ ہیں. فیضان رضا سے مدنی مذاکرے کا سلسلہ ہے. آپ سوالات کیجئے، ہر سوال کا جواب وہ بھی ثواب دے پاؤں یہ ضروری نہیں، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں، مجھے آئیں بائیں شائیں کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے. آج 1434 ہجری کی 12ویں شب سفر المظفر ہے. اس وقت عالمی مدنی مرکز میں عاشقان رسول جمع ہے فیضان مدینہ میں، اور الحمدللہ مدنی مذاکرے کی ترکیب ہے. صلو علی الحبیب
صلی اللہ تعالی محمد.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
پیارے بابا جان، میں راشد علی اتاری جدو سے بات کر رہا ہوں. پیارے بابا جان، آپ کی خدمت میں میرا سوال یہ ہے کہ میں ایک جنرل اسٹور چلاتا ہوں، دکان پہ میرا کوئی متبادل بھی نہیں ہے، میں اکیلا ہی سارا کام سنبھالتا ہوں اور گھر کے بھی میں ہی بڑا ہوں، بچے چھوٹے ہیں. میرے بارے میں یہ ارشاد فرمائیں میں کس طرح مدنی کام کروں اور مدنی قافلوں میں سفر کروں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جو دعوت اسلامی کا سب سے پہلا مبلغ بنا، وہ بھی اپنے گھر کا سب سے بڑا، اس کے بچے چھوٹے چھوٹے، ساتھ میں گھر کے دیگر افراد کا بھی اس پر بوجھ تھا، لیکن وہ تو مطلب ہے کہ وہ چلتا رہا چلتا رہا چلتا رہا، ایک ایک آتا گیا، کارما بنتا گیا. تو اب آپ کو تو بھائی وہ دیکھے پکی ہوئی تیار رکھی ہوئی ہے، کھا ڈالو نا، جس نے پکایا وہ آپ کو آفر کر رہا ہے کھا لو. پکانا دشوار ہوتا ہے، کھانا کو مشکل نہیں ہوتا. تو کام کرنے والے بنو گے تو راستے ہزار وقت نکالیں گے نا، تو آپ کے کاروبار میں آٹومیٹک برکت ہو جائے گی. اگر اب یہ کہ دن رات پیسے ہی کماؤ گے تو پھر نیکیاں کب کماؤ گے؟ کہ کچھ پانے کے لیے کچھ کھونا پڑتا ہے. اب اگر یہ کہ دنیا پانے کے لیے کوئی آخرت کھوئے تو اس کو عقلمند تو نہیں کہیں گے. عقلمند وہ ہے جو آخرت پانے کے لیے دنیا کھوئے، لیکن دنیا بھی آپ کی گھومے گی نہیں، فکر مت کریں، آپ کے بچے بھوکے نہیں مر جائیں گے. اگر یہ جو کتاب ہے نا میرے پاس ہرس، تو ہرس ختم ہو جائے گی نا پیسوں کی، تو انشاءاللہ وقت ہی وقت ہے. ہمارے اسلاف اور بزرگوں کے واقعات تو اس طرح کے ملتے ہیں نا کہ وہ جو کچھ کام دھندا کرتے تھے تو جب یہ دیکھ لیتے تھے کہ میرا یہ دیکھے آج کا مطلب سلسلہ پورا ہو گیا کھانے پینے کا، اور میرے بچوں کی روزی آج مل گئی ہے، اب وہ اپنا کاروبار بند کر کے آ کر اللہ کے گھر میں وہ نیکیوں کی خریداری شروع کر دیتے تھے کہ یہ کام آئیں گی، کہ جس خدا نے آج کھلا ہے وہ کل بھی کھلا دے گا. ہمارے پاس تو سات پشتے کھائیں اتنا ہوتا ہے، پھر بھی افسوس کہ ہم کو صبر نہیں آتا. اللہ صبر نصیب فرمائے. بچپن میں ایک پوئٹری یاد کی تھی، وہ آپ کو سنا دیتا ہوں. دا پیجن سیڈ کو واٹ شل آئی ڈو، آئی ہیو ناٹ انف فوڈ فار اے فیملی آف ٹو. فولش برڈ said the hen, my family is 10 and we all live like gentlemen. اس کا ترجمہ یہ کہ کبوتر نے کہا کہ میں کیا کروں، میرے پاس کوئی زیادہ دانے نہیں ہے، کھانا نہیں ہے، اور میری تو فیملی بھی دو پر مشتمل ہے، میں اکیلا بھی نہیں، میرے ساتھ وہ میری فیمیل بھی ہے، مسز بھی ہے میری. تو وہ اس نے گلا شکوا کیا تو مرغی نے کہا فلش بٹ بیوقوف پرندے، تو دو ہونے کا شکوا کر رہا ہے کہ تجھے پورا نہیں ہوتا. مائی فیملی از 10، ہم تو مرغا مرغی اور 8 بچے بھی ہمارے پاس، ہم 10 ہیں. وی آل لیو لائک جینٹل مین، ہم تو مطلب ہے کہ جینٹل مین کی طرح رہتے ہیں، ہم کو تو کوئی تکلیف نہیں ہے. تو اصل تیری ہرس جو ہے نا، اس نے تجھے تکلیف میں ڈالا ہے، تو توکل اختیار کر تو کوئی تکلیف نہیں ہے، اللہ پر بھروسہ کر کہ جس نے پیدا کیا وہ رزق عطا ضرور فرمائے گا.
مسئلہ یہ ہوتا ہے بابا کہ یہ ساری باتیں کہنے سننے سے اسلام بھائی یہ ارشاد فرماتے ہیں کہ ابو مطلب آپ جو کہہ رہے ہیں نا یہ ٹھیک ہے، ہم تو ہم کو کیا ہرس ہے، ہم صبح سے لے کر رات تک بھائی دکان پہ بیٹھتے نا تب جا کر بھی ہمارا پورے مہینے میں گھر نہیں چلتا، اور ہم یوں ہم یوں ہم یوں. پھر وہ اپنا مزید جیسے کہ سمجھانے کے بعد یہ مزید اپنے دکھوں کا اور اپنی پریشانیوں کا گویا کہ یوں کہیے کہ رونا روتے ہیں. وہ بیسک چیز بتائیے بابا کہ جس سے مطلب واقعیتاً ایک قرار کی کیفیت نصیب ہو جائے کہ آخر بندہ کس طرح یہ نکلے. بابا واقعی بہت دلدل میں بہت زیادہ دھنسے ہوئے ہیں اور شاید نکالنے کے لیے بہت زور لگانا پڑے گا.
حالات ایسے ہیں کہ اگر زور لگاتے شاید ہمارے بازو ٹوٹ جائیں, لیکن ہم اٹھا نہ سکے یار, اتنے پھنسے ہوئے. یعنی کہ وہ یعنی میری تو زندگی گزر گئی مذہبی ماحول میں. یعنی میں یہ کہہ سکتا ہوں کہ میں شروع سے یہ سنتا آ رہا ہوں کہ پورا نہیں ہوتا. یہ ایک عام مطلب ہے کہ نعرہ پورا نہیں ہوتا. اچھا اب پورا کیسے نہیں ہوتا, اس کے اسباب کیا ہے؟ اسباب یہ ہے کہ وہ ٹی وی کا لائسنس, ٹی وی کی بل, اتنی بجلی کا بل, فضول لائٹیں جو جلتی ہیں ان کا بل. اچھا پھر وہ ہر ہفتے نیا جوڑا چاہیے, پیمنٹ لگانے کا تصور کیا, فیشن بدلا, جوڑا بدلا. پھر یہ کہ گھر میں دھلائی نہ چلے, ڈرائی کلیننگ, عام دھوبی بھی نہ چلے, ڈرائی کلیننگ, تو اس کی ڈرائی کلیننگ ہونی چاہیے. اچھا پھر یہ کہ عام دردی سے نہ سلے کپڑا, یہ مطلب اسپیشل دردی اس کو سیے جو پیسے زیادہ لے, وہ اسپیشل. یہ تو بالکل یہ نفسیت یا سر, اس کو آپ ٹرائی کر لیں کہ دو آئٹم آپ کو دکاندار دکھائے گا, بھائی یہ اتنے کا, یہ دیسی ہے اور یہ ولایتی ہے, یہ میڈین فلاں فلاں ہے, یہ اتنے کا. تو یہ میڈین فلاں پہ یاد رکھے گا, گاہک کو نہیں پتا ہوتا کہ یہ میڈین فلاں بھی اس کے گھر میں بنتا ہے. ادھر لیبل بھی چھپتے ہیں, مورے بھی چھپتی ہے, ادھر نوٹیں چھپ جاتی ہے, تو اب یار لیبل چھپنے میں کیا دیر لگتی ہے. تو جس کے زیادہ پیسے بتائے نا وہ قیمتی ہوتا ہے. وہ چاول لینے جاتے ہیں نا, تو یہ آپ کو مطلب یہ مدنی پھول ہے آپ کے کام کے, آپ ان سے چاول مانگے تو آپ کو دکھائیں گے کہ چاول یہ رو. اچھا پھر آپ بولیں گے یار اس سے اچھے والے ذرا لاؤ نا. اب یہ آپ کو اس نے بتایا مثال کے طور پہ 12 روپے کلو, یہ 12 روپے کلو والے آپ کو لگے کہ یار یہ ہلکے والے, تو اس کو یار ذرا اچھے دکھا دو, تو یہ اندر جائے گا. اس کے ہاتھ میں وہی چاول جو آپ کو ہتھیلی میں لا کے دکھا نا, اس کو تھوڑا یوں یہ ملے گا, مل کے پھر آئے گا کہ یہ ویسے 17 روپے کلو ہے, میں آپ کو 16 لگا دوں گا, یہ اس سے اچھی کوالٹی ہے. اب 12 کے 16 میں تو آپ کو ذرا اچھی کوالٹی لگے گی اور یہ آپ کو پہنا دے گا 16 روپے میں. شرافت سے 12 میں آپ لے لیتے نا تو آپ کو بچت ہو جاتی. تو یوں مطلب یہ ہے کہ پورا نہیں ہوتا, عقل نہیں ہے نا. اب عقل بالکل نہیں ہے, صحیح بولتا ہوں, سمجھداری نہیں ہے, خالی اپنی ہوشیاری جاڑتے ہیں کہ ہم یوں ان کو مطلب بڑی آسانی سے ٹھگا جاتے ہیں لوگ. یہ جنرل بات کر رہا ہوں, سمجھدار لوگوں کی کمی بھی نہیں ہے. تو بہرحال یہ کہ جو ایسا دھوکہ کرتا ہے وہ گناہگار, نارے جہنم کا حقدار ہے, وہ کوئی عقل مند نہیں ہے, وہ بیوقوفوں کا سردار ہے جو مسلمانوں کو اس طرح ٹھگتا ہے, لوٹتا ہے, بلکہ غیر مسلموں کو بھی اس طرح ٹھگنے کی, اس کو دھوکہ دینے کی ہمارے اسلام نے اجازت نہیں دی ہے. ان کو یوں لوٹتے رہیں گے, ٹھگتے رہیں گے, تو یہ پھر اسلام میں آئیں گے کب؟ ہم نے تو ان کو بھی اپنے اسلام کا حقیقی روپ دینا کہ اسلام میں سلامتی ہے, تم بھی آؤ توبہ کرو کلمہ پڑھو تمہارے سر پر بھی سلامتی کا تاج ہے. تمہارا لیے کہ پورا نہیں ہوتا, عمدہ غذائیں چاہیے, رسومات ایک سے ایک ان کو پوری کرنی ہے, خاندانی رسومات, شادیوں کی رسومات, تو سالگرہ کی رسومات, تو بڑے بڑے کیک کاٹتے ہیں ان کو, مومبتیاں بجھانی ہیں ان کو, پھر گفٹ کیا لین دین کرنا ہے, تو یوں پورا نہیں ہوتا. اگر مطلب سادہ کھائے, سادہ پہنے, سادہ مکان رکھے, ڈیکوریشن تو لاکھوں روپے لگا دیتے ہیں, پھر بولتے ہیں کہ یہ پورا نہیں ہوتا. تو یہ کہ خود کردارا علاج نیست, اپنے ہاتھوں کے کیے کا کوئی علاج نہیں ہے. آپ سادگی پر آئیے پھر بتائیے کہ کتنی بچت ہوتی ہے, نہ ہو تو مجھے بتانا, سادہ کھا کے تو دیکھیں. آپ پہلے ہم جب چھوٹے ہوتے تھے نا, میں اپنے گھر کا بتاتا ہوں, تو ہم لوگ وہ چاول کھاتے تھے, کنگنی نام ہے اس کا, موٹے چاول, یہ میرا خیال 8 یا 10 آنے کے سیر ملتے تھے, وہ کھاتے تھے. और इसके बाद पता चला कि भाई इसका नाम होश आया ना जब कि इसका नाम खिचड़ी के चावल है कि ये सिर्फ खिचड़ी इससे बनती है, खिचड़ी बनाई जाती है सस्ते चावलों से। तो फिर आगे बढ़े तो अब पता चला कि खिचड़ी भी बासमती में बन रही है जो बेहतरीन चावल माने जाते हैं। तो अब आप बताइए कि पूरा कैसे होगा यार, आपको दस्ताने वाले चावल नहीं चाहिए, अब वो दस्ताने वाले मेरा ख्याल कोई 15-20 रुपए किलो तो हो ही गए होंगे, मुझे पता नहीं है, इससे भी बढ़ गए 25-1 रुपए के हो गए होंगे किलो, 35-1 रुपए के वो खिचड़ी का चावल, उसका नाम ही खिचड़ी का चावल पड़ गया, हालांकि ये कंगनी चावल इसका नाम है। तो हम तो छोटे आदमी थे ना, तो बासमती भी खाना हो ना बड़ा शौक हो गया, तो फिर मैं ले आता था वो बासमती का टोटा, वो टोटा बोलते क्या छोटा, वो छोटे बड़े चूरा ले आता था कि कभी कभी कोई छोटे बड़े दिन या खास मौके पे हम वो बासमती का टोटा के, आज हमारी ईद है यार, आज तो भी बासमती का टोटा पकेगा। तो वो दिन बारह गुजर गए, अब यार बस किसी को पूरा नहीं होता, अल्हम्दुलिल्लाह मुझे पूरा हो जाता है, अल्लाह की बड़ी रहमत है, मैं तो खा लेता हूँ दोनों वाले बच जाते हैं, गिला शिकवा नहीं है अल्लाह की रहमत से। जिस रब ने पैदा फरमाया जब तक जिंदा रखना मंजूर किया तो रोजी उसके जिम्मा करम पर है, जैसा कि वो 12वें पारे में है ना इब्तिदा में ही, वमा मिन दाबतिन फिल अर्द इल्ला अलल्लाह मेरे आका निमत इमाम आले सुन्नत अजीमुल बरकत अजीमुल मर्तबत परवान ए शमए रिसालत मुजद्दीद दीन व मिल्लत मौलाना शाह इमाम अहमद रज़ा खान अले रहमतुर रहमान, तर्जमा कंजुल ईमान में इसका तर्जमा यूं करते हैं, और जमीन पर चलने वाला कोई ऐसा नहीं जिसका रिस्क अल्लाह के जिम्मा करम पर ना हो, वो सभी को रोजी दे रहा, तुम बोल दो पूरा नहीं होता तुमको ही नहीं देता खाली, वो सभी को दे रहा है, जिन्नात को भी वही रोजी दे रहा है, जानवरों को भी वही रोजी दे रहा है, इंसानों को भी वही रोजी दे रहा है, अपने को सब्र नहीं है। बाकी उसकी देन तो ऐसी है कि झोली हमारी तंग है, तेरे यहां कमी नहीं, उसके यहां कोई कमी नहीं है। अल्लाह ताला हमको वो बस सब्र अता फरमाए, तवक्कुल ने उसकी जात पर सच्चा भरोसा नसीब फरमाए, अमली मुजाहरा करें उसकी जात पर भरोसे का, तो कोई मसला ही नहीं है, अपने अखराजात कम कर दें, हम बहुत सारे मतलब मैंने इशारे कर दिए कि क्या क्या कम किए जा सकते हैं, खूबसूरत पर्दे लटके हुए होते हैं, अरे कैसे कैसे मजे गए, ये मतलब क्या सब मुफ्त थोड़ी आते हैं, अब बोलते पूरा नहीं होता, अब पर्दा भी तब्दील करना है कि नहीं, अब वो भाई इसका फैशन पुराना हो गया, अब नए नए डिजाइन के निकले तो वो ले आओ, पलंग भी एक से एक लाख लाख रुपए या लाखों रुपए के तो पलंग आते होंगे, अब क्या मतलब होता, चटाई में सोए कौन, चटाई में सो पूरा हो जाएगा, चटाई में तो अपनी लाश सोएगी यार, अपने जीते जी थोड़ी सोएंगे, ठीक है लाश को सुलाएंगे आपकी, ले आना पलंग लाश को सुलाने के लिए, कब्र में आपको चटाई पर सुलाएंगे हम, और चटाई भी जो सबसे सस्ते वाली, हाँ सौ सस्ते वाली चटाई, बिल्कुल रद्दी चटाई पर हम आपको सुलाएंगे, तो अभी से सोकर अपनी मौत को याद ना कर रहे चटाई पर, मंजिल यही कठिन है। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लु अलल हबीब
सल्लल्लाहु तआला अला मुहम्मद।
अमीर अहले सुन्नत की बारगाह में अर्ज है कि मैं एक होटल पे काम करता हूँ और मेरे घर के हालात इतने कमजोर हैं कि यहाँ पे मुझे जो खाने के लिए सालन मिलता है वो मैं फ्रिज में रखकर सुबह को अपने घर ले जाता हूँ और उससे दोपहर का खाना घर में मिलकर खाते हैं। तो बाबा मेरी रहनुमाई फरमाएं कि मेरे मालकों को ये पता नहीं है कि मैं वो सालन घर लेके जाता हूँ, तो आप मेरी रहनुमाई फरमाएं कि ये मैं सही कर रहा हूँ या गलत कर रहा हूँ। मेरी तनख्वाह इतनी कम है कि मैं घर के इखराजात नहीं चला सकता। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू। जैसा कि सवाल में आप कह रहे हैं कि आप मालिकों से छुपा कर बचा हुआ सालन ले जाते हैं जबकि बचा हुआ सालन फ्रिज में रखकर बेचा जाता है, कोई भी होटल वाला बचा हुआ सालन घर फेंकेगा तो फिर कमाएगा क्या? तो इसलिए ये सवाल जैसा आपने किया इसमें तो जाहिरी तौर पर चोरी ही नजर आ रही है और चोरी की तारीख यही है कि किसी का माल छुपा कर ना हक ले जाना, तो ये तो चोरी हुई और जाहिर है कि तो गुनाह है और गुनाह ऐसा कि सिर्फ इसकी तौबा काफी नहीं है। तौबा अल्लाह की जनाब में तो करे ही करे लेकिन साथ में अब तक जितना भी सालन लिया है वो सब अदा करना पड़ेगा सेठ को कि मैंने आज तक इतना इतना सालन लिया है, अब उसकी कीमत ले या अपने मतलब यानी कि वो हमदर्दी में वो माफ कर दे तो ये सेठ की मर्जी पर है। लेकिन ये कि ये आपको ये तर्क भी करना होगा, तौबा भी करनी होगी और अल्लाह ताला की जनाब में मुआफी भी मांगनी होगी। वही पूरा नहीं होता वाली बात आ गई। तो अब अगर अब खुदा बेहतर जानेगा आपके घर में अंदाज किस तरह का है और मामलात का, बहुत सारे मामला ऐसे होते हैं जो जायद होते हैं कि जिनकी वजह से आदमी को पूरा नहीं होता। अब ये इतने लवाजमत बढ़ गए कि वाकई बात चीजों के बगैर चलता ही नहीं। अब जैसे हम छोटे थे तो हमारे घर में पंखा नहीं था, हमारे घर में ट्यूबलाइट नहीं थी, हमारे घर में गैस की लाइन नहीं थी, हमारे घर में पानी की लाइन भी नहीं थी, हम तो पानी बाहर से भरते थे, तो उस वक्त खर्चा बहुत कम था, सब हाथ से हम करते थे, इधर उधर से लकड़ी की छुपटियां और वो रंधे से जो छिलन निकलती है लकड़ियों की, मैं छोटा था तो वो उठाकर चुन के ले आता था, फेंका हुआ वो उठा के लाता था और हम चूल्हे में डालते थे और वो कोयले जलाते थे और इस पर खाना पकता था, हमारा गैस का तो नाम भी नहीं सुना था, तो खर्चा बहुत बचता था उस वक्त। लेकिन अब वाकई गैस का बिल भी जरूरी है, बिजली का बिल, हमने टीवी का नाम भी नहीं सुना था, तो अब टीवी तो इसका खर्चा, अब इतनी सारी बत्तियां, तो इतने सारे पंखे, इन सबका जाहिर खर्चा तो होगा ना। हमारे घर में बल्ब होता था, ट्यूबलाइट बाद में आई, बहुत बाद में आई, तो यूं पहले अखराजात कम थे, फ्रिज नहीं था, फ्रिज का पता भी नहीं था, वो फ्रिज भी बाद में आया, काफी काफी बाद में आया फ्रिज हमारे घर में जैसे। तो यूं मतलब ये सारी सारी चीजें बिजली बिल तो मांगती है, फिर टीवी, टीवी जिनके घरों में उनको पता है कितना बिल वो खाता है, फिर अब यूएसपी भी रखना पड़ता है बाबुल मदीना में तो खास करके, वो भी बिजली चूसता है, तो यूं बिल ज्यादा, गैस का बिल ज्यादा, फिर वो बत्तियां जली हुई छोड़ देना इसका ज्यादा, फिर अब यार कहां से पूरा होगा, इजाफी अखराजात बहुत है। तो अगर आप भी अल्लाह की रहमत पर भरोसा करके, सच्ची तौबा करके, वो रूखी सूखी पर गुजारा करने की तरकीब फरमाएंगे तो इंशा अल्लाह जन्नत की नेमतों का इंतजाम होता रहेगा आपके लिए, खाएंगे पिएंगे जन्नत में यार इंशा अल्लाह, एक से एक नेमतें खाएंगे, न किसी आंख ने देखी न किसी कान ने सुनी, अल्लाह की रहमत से सच्ची तौबा। वल्लाहु युहिब्बुत तवाबीन, अल्लाह ताला तौबा करने वाले को दोस्त रखता, सच्ची तौबा कर लें और इसका वही जो मैंने अर्ज किया गया अपने मालिक पर भी डिक्लेयर कर दें, अच्छी तरह तरकीब बना करके, मतलब मैंने कि इस तरह मैंने किया, मैंने मदनी चैनल पर मालूमात की, उन्होंने मुझे ये कहा तो मैं आपके पास आया हूँ, अब जो आप मेरे आप मुझे जो सजा दें, अगर आप प्यार मोहब्बत से और रो धोकर बात करेंगे तो अल्लाह करेगा तो वो तरकीब बन जाएगी और वो आपको उम्मीद है माफ ही कर देंगे। पापा अगर माफ ना करें तो फिर आप बोलोगे मुझे किस्तें बना दो, थोड़ा थोड़ा काटते रहो, यानी कि छुपा कर ले जाने का बताया ना इन्होंने।
नहीं बाबा, मैं अर्ज करता हूँ बाबा, ये शायद इस तरह कह रहे, ये शायद इस तरह कह रहे थे कि मुझे खाना मिलता है, सालन मिलता है, और चूंकि आमदनी बिल्कुल कम है तो वो उसको फ्रिज में रख देते हैं और फिर उसको अपने घर दोपहर को ले जाते हैं और वो सालन घर वालों के साथ बैठकर खाते हैं।
अच्छा अच्छा, अपना इसको अपना हिस्सा जो मिला
उसको ऐसा लगा कि जैसे कि ये सालन होटल वाले ने मालिक ने इसकी मिल कर दिया कि ये तुम्हारे लिए तुम खा लो, तो अब वो उधर खाता नहीं है क्योंकि घर के अंदर इसकी अखराजात के इसके मसाइल पूरा नहीं होता, तो वो उसको फ्रिज में वहीं रख देते हैं और दोपहर को अपने घर पर ले जाते हैं और घर वालों के साथ उसी सालन को खाते हैं। आपने जो पहला जो मसला बयान किया, यकीनन ये मसला भी एक माशरे के किसी तबके की रहनुमाई करता हुआ ही जवाब था, मगर आप इसके साथ भी रहनुमाई फरमा दें।
ये सालन जो है ना सेठ अपने हाथ से निकाल कर दे, इसका चांस कम होता है। इसकी तरकीब ये होगी कि जो भी वहां काम करते हो उनको बोल दिया होगा मैं दोपहर का खाना यहाँ खा लिया करो, या जो भी ड्यूटी टाइम में खाने का टाइम आता है तो वो वहां होती है तरकीब, ये लोग वहीं खाते होते, तो इनको कह दिया होगा कि तुम लोग यहां खा लो। अब खा लो कहा है, तो जब खा लो खाना तो वो ले जाना ये उर्फ नहीं है, जब ही तो छुपा कर ले रहा है, सेठ को पता चलेगा तो मोतरीज होगा। फिर ये आमतौर पे अपने हाथ से आदमी निकालेगा तो उसमें अदल कायम रखना बहुत दुश्वार है, ये भी पता है घर के दूसरे अफराद भी है। अब सेठ की इजाजत है कि वो दो बोटियां, तो ये तीन चार बोटियां आ जाएंगी, फिर शोरबा इतना तो शोरबा ज्यादा, लेकिन वो इतनी पुयुदात शायद ना हो कि भाई तुम इधर पेट भर के खा लो, लेकिन जो घर ले जाएगा आदमी तो कुछ ना कुछ लंबा हाथ इसका इम्कान है, यकीनी बात नहीं है इम्कान है, तो ये फिर भी घर में ले जाने की इजाजत समझ में नहीं आती, और खुद इसके ले जाने वाले की भी समझ में नहीं आ रही कि ये मैं सेठ से छुपा के ले जाता हूँ, तो बताया कि सेठ वो कुड़कुड़ करेगा कि ये तुम क्या कर रहे हो।
पापा इस सवाल से भी जाहिर ये है कि खाना वो मुबाह करते हैं, तमलीक नहीं होती।
जी हाँ,
एक तो मुबाह करना,
जितना खाना खा लिया
जी जी,
जो बच गया वो वापस है मालिक का
जी जी,
तो ये तो खुद अपने हाथ से ही निकालेंगे, जा रही अंडरस्टूड, मालिक कहां से निकाल के देगा बल्ला वालम। तो इनको अब इनका मसला आसान हो गया पहले की निस्बत, उल्टा सेठ हमदर्दी ही करेगा कि कोई बात नहीं बेटा दो बोटी ज्यादा डाल लो, अगर रहमदिल सेठ होगा तो, कि इसने वो चोरी नहीं की जो अवाम में चोरी बोलते और मायूब होती है, इन्होंने दूसरी तरह का जुर्म किया। तो इस तरह है कि आप तोबा भी करें और हक्कुल अब्द तो फिर भी तलफ हुआ है, सेठ को मुतला तो करना पड़ेगा, तो सेठ ने इनके लिए इनको मालिक नहीं बनाया था, जितना खाना चाहो खा लो कहा था, तो ले गए, तो ये समझ में ही आता है कि सेठ से भी माफी मांगनी चाहिए इनको। अगर आप प्यार मोहब्बत से और रो धोकर बात करेंगे तो अल्लाह करेगा तो वो तरकीब बन जाएगी और वो आपको उम्मीद है माफी कर देंगे। अल्लाह तआला अअलम व रसूलहू अअलम अज्जा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि व सल्लम
उकाड़ा से मोहम्मद साकिब बात कर रहा हूँ। मेरा सवाल ये है कि मैं कपड़े का काम करता हूँ, चादरें बुरके और स्कार्फ वगैरह का, तो हमारा मालिक सबको शाम को कहता है कि मुझे बचत कमाई ज्यादा से ज्यादा चाहिए, तो बाबा जी हमें 500 वाली चीज भी 1500 में 1800 में 2000 में बेचना पड़ती है और हम बेच देते हैं, क्या इसका वजन हमारे ऊपर रहेगा कि अब उनके ऊपर जाएगा, क्योंकि हमें फिर हर कस्टमर से कमाई करनी पड़ती है। और बाय द वे बाबा जी हम इस तरह भी करते हैं, कोई गरीब भी आ जाता है तो एक चीज हमें 500 की आएगी तो वो कस्टमर से हम 1500 मांग लेते हैं, तो वो हमें डर डर कर 1200 रुपया भी कहता है, तो हम देख लेते हैं इसकी क्या कंडीशन, तो हम उसको वो चीज यानी कि 700 में या 600 में भी 500 वाली चीज हम उसको दे देते हैं, हालांकि वो खुद 1200 कह रहा होता है, तो हम उसे दे देते हैं कि इतनी पहुंच का मालिक नहीं है, तो हम वो चीज फिर भी उसे 600 की या 700 की दे देते हैं बिल उतने का कार्ड, तो हम उनको यही कहते हैं कि नीचे जाकर यही कहिएगा कि आपने हमको इतने ही कहे थे, क्या वो वजन तो नहीं हमारे ऊपर, जो मालिक हमें कहता है कि कस्मत है ज्यादा से ज्यादा कमाई करो, हम ज्यादा से ज्यादा कमाई करते हैं, तो क्या वो भी वजन अब हमारे ऊपर रहेगा, کے ان کے اوپر. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
السلام و رحمۃ اللہ وبرکاتہ. آپ کا خوف خدا مرحبا. ماشاء اللہ. دیکھیے کاروبار میں یہ کہ کاغذ کا ایک ٹکڑا 1000 روپے کا بیچ سکتا ہے, دھوکا نہ ہو, جھوٹ نہ بولے, کپڑا جیسے گھٹیا ہے تو بڑھیا کہہ کر مہنگا بیچا تو گناہگار, دھوکا ہوا, رنگ کچا اور پکا کہہ کر بیچا تو گناہگار. عیب ہے وہ تو ظاہر کرنا پڑے گا, ورنہ عیب ظاہر کیے بغیر جو بیچتا ہے کوئی چیز, تو حدیث شریف میں یہ مضمون موجود ہے کہ وہ ہمیشہ اللہ کی ناراضی میں رہتا ہے, اور ایک روایت کے مطابق اس پر فرشتوں کی لعنت پڑتی رہتی ہے. تو اب اگر کسی طرح کا دھوکہ نہیں دیتا, جھوٹ نہیں بولتا, اب آپ نے بولا 2500 تو اس نے بولا کہ بھائی کم کرو, تو آپ نے بولا کہ نہیں چلو میری ہماری خرید ہے تو ہمارے کو پڑتا آتا ہے 2100 کا, ہم آپ کو 2200 میں دے دیں گے. تو اب یہ آپ نے ابھی بتایا کہ آپ کو کتنے کا پڑتا ہے, ٹھیک ہے نا. تو اس لیے یہ جھوٹ بولا تو گناہگار, سیٹھ بولے تب بھی جھوٹ بولنے کی اجازت نہیں ہوگی. اگر وہ سیٹھ جھوٹ کی شرط رکھتا ہے کہ جھوٹ بولنا پڑے گا تو ایسی نوکری بھی جھوٹ بولنے والی جائز نہیں رہے گی, تو چھوڑنی پڑے گی. تو اگر جھوٹ بولے بغیر, دھوکہ دیے بغیر, کسی طرح کا مطلب اس میں اگر اور کوئی گناہ شامل نہیں آپ کے بیچنے میں, صرف یہ کہ آپ مہنگا بیچ رہے ہیں جیسا کہ آپ نے بتایا, تو جائز ہے. اچھا اب رہا وہ غریب کی آپ اسکیننگ کرتے ہیں کہ یہ غریب لگتا ہے آپ کو, 1200 میں ڈن کیا اتنا آپ نے ریم کھا کر 600 میں دے دیا, تو یہ جو 600 کا نفع جو نقصان ہوا آپ کا نہیں ہوا نا, آپ کے سیٹ کا ہوا. اب اپنے پلے سے 600 ڈال دیں اس میں, ریم کھائے تو پھر تو بات ہی بن جائے گی, ڈگری بن جائے گی. تو اس طرح مطلب یہ کہ آپ پہلے ہی سے اگر سیٹھ نے آپ کو یہ اجازت دی ہوئی ہے کہ بھائی وہ گاہک 500 کا اپنے کو پڑتا ہے, 525 میں بھی پھنستا ہو تو جانے نہیں دینا ہے, کھینچو اس کو جتنا کھینچ سکتے کھینچو, 1200 1500, لیکن 125 میں بھی دے دینا ہے. اگر اس نے آپ کی ثواب دید پر چھوڑا ہو تو آپ اس کو 1500 بتائیں, کہے گا آپ بتائیں اس کو 550 بتائیں, 25 اور چلو کم دے دو بھائی, یعنی یہ بارگیننگ میں آپ کم کر دیں. یہ طے کرنے کے بعد جو آپ نے کم کیا نا, یہ ایسا لگتا ہے کہ اپنے سیٹھ کے ساتھ کہیں خیانت تو نہیں کی آپ نے. میں نے ہرس دکھائی, ہرس میں کوئی ہرس پیدا ہوئی نہیں کسی کو یار, یہ آج ہی میرے پاس آئی, مکتبۃ المدینہ پر ہی آ چکی ہے, اس ٹائم بھائی لے آئے میرے لیے, آج ہی زیارت کی ہے میں نے, اور یہ بھی کچھ دیر پہلے ہی زیارت کی ہے شروع ہونے سے پہلے. تو اس ٹائم بھائی جو بیٹھے ہوئے یہ انہوں نے کچھ ہرس کا مظاہرہ کیا نہیں کیا, دیکھو نا میں نے تو یہاں بیٹھے بیٹھے ہرس کا مظاہرہ کیا, تو میرے پاس ایک کتاب آ گئی. وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. ایک دن میں پڑھی ہے ایمان کی سلامتی کے بیس, ماشاء اللہ. یہ اسلام بھائی نے لکھا ہے کہ میں نے ایک دن میں ہرس پڑھ لی ہے, ماشاء اللہ. یہ الف کے بعد ذرا سین سے پہلے لام کا شوشہ بڑھا دیں تو السلام علیکم درست ہو جائے گا, ماشاء اللہ. ایک دن میں پڑھ لی, مرحبا مبارک. دیگر اسلام بھائی بھی اس کو حاصل کریں, اس کو پڑھیں. دیکھو ایک دن میں پڑھ لی, اب ان سے تاثرات تو ہم نے پوچھا نہیں کہ کیسی پائی, 226 صفحات ہیں تقریباً, پھر یہ سب ملا کے 232 ہو گئے فہرست وغیرہ ملا کے. تو اسلامی بھائی دوسرے اس کو لے نا,
نیتیں کریں اسلامی بھائیو.
نہیں کسی نے لے لی ہے, یہ جو حاضرین اس میں لے بھی لیے بازوں نے, ایک نے بھی نہیں لی. چلو مفت بٹوا دو یار, یہ بےچارے خریدنے کے لیے تیار نہیں ہے, ایسا نہیں کرو نا یار, یا کھانا بھی مانگ کے کھاتے ہیں اپنے یار, کپڑے بھی مانگ کے پہنتے ہیں, کتاب بھی مانگ کر لیں کہ مفت مل جائے, تو کپڑوں کا انتظار کرتے کہ مفت ملے گا تو پہنوں گا, ایسا نہیں کرو, جیب میں ہاتھ ڈالو. کون کون انشاءاللہ حرص کا حریص بنے گا, کتاب الحرص, تو یہ جلدی جلدی خرید فرما لیجیے, اور ایک دن میں یہ پڑھی جا سکتی ہے, پڑھنے والے نے اس کو ممکن کر دکھایا, ایک دن میں پڑھی جا سکتی ہے. لیکن چلیے میں آپ کو ایک دن کا نہیں کہتا, آپ کم از کم 7 دن میں پڑھ لیجیے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. یہ مکتبۃ المدینہ سے ملے گی, یہ ہماری علمیہ نے اس کو مرتب کیا ہے.
اب ہم اپنے عزم کا اظہار کر لیں. غیبت کے خلاف جنگ
جاری رہے گی.
نہ غیبت کریں گے نہ غیبت سنیں گے. محبتوں کے چور کفل مدین انشاء اللہ
لگا رہے گا.
سر پر امامہ رخ پہ داری سر پر زلفیں اکثر نظریں
جھکی رہیں گی
انشاء اللہ. شیطان کے خلاف جنگ
جاری
تحریک
جاری رہے گی.
صلوا علی الحبیب صلی اللہ
تعالی
محمد.
Go.